भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। एकल कविता वाचन उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ तपाईँ सुन्न सक्नुहुन्छ। आजको एकल कविता वाचनमा कविता वाचन गर्नका लागि हामीसँग हुनुहुन्छ कवि प्रवेश आचार्य। अर्घाखाँची उहाँको घर हालै दिल्लीबाट आफ्नो पढाइ सकेर अब काठमाडौँमा आइपुग्नु भएको छ र हामीले आजको कार्यक्रममा उहाँलाई एकल कविता वाचनका अतिथिका रूपमा निम्त्याएका छौँ। प्रवेशजी, तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा। तपाईँको मैले परिचय चाहिँ हामीले बोल्ने शब्दबाट सिए भन्ने शब्द मात्रै बुझ्छौँ, होइन, चार्टर एकाउन्टेन्ट भनेकोसम्म बुझ्छौँ। यसको अलिक वृहत परिचय बुझ्ने गरी, सबैले बुझ्ने गरी र यसको प्रयोग, व्यावहारिक प्रयोग समेत बताउनु पर्ने गरी भयो भने के हुन्छ?
विशेष त फिनान्सियल वर्ल्ड जो एकाउन्टिङलाई नै विशेष प्राथमिकता दिएर हुन्छ। अहिले पछिल्लो समयमा जुन नेपाल लगायत विश्वमा धेरै इकोनोमिक डेभलपमेन्टसँगै की रोलको रूपमा कम्पनीभित्र र डिसिजन मेकिङहरूमा चाहिँ महत्त्वपूर्ण भूमिका खेल्ने गरी सिएहरूलाई चाहिँ विशेष भूमिकामा दिइन्छ। उनीहरू ट्याक्सेसन लगत्तै एकाउन्टिङ, अडिटिङ तथा इकोनोमिक्सका डिफ्रेन्ट पार्टहरू जो डिसिजन मेकिङमा चाहिँ भूमिका खेल्छन्। त्यसमा चाहिँ
असाध्यै धेरै मिहिनेत गर्नुपर्छ भन्ने छ नि सिए पढ्नलाई, हो धेरै पर्छ
मिहिनेत,
सधैँ नहुने गरी
मिहिनेत त कहीँ पनि पर्छ, तर अरूभन्दा कम्पेरेटिभ अलिक धेरै नै गर्नुपर्छ। त्यो भएर सङ्ख्या पनि थोरै छ नि त।
तपाईँलाई फेसबुकहरूमा देखिरहन्थेँ मैले, है, मान्छे चाहिँ प्रत्यक्ष भेट भएको हाम्रो अब आज दोस्रो पटक, अस्ति एकपटक छोटो भेट भयो है, त्यसपछि आजै हामी एकल कविता वाचनमा दोस्रो पटक भेट्दैछौँ। तपाईँ चाहिँ सामाजिक कामहरूमा पनि भ्याइरहनु भएको हुन्थ्यो, कविताहरू यस्तै यो साहित्य क्रियाकलापमा पनि हिँड्नु भएको हुन्थ्यो जस्तो लाग्छ मेरो बुझाइमा, जहाँसम्म लाग्छ त्यहीँ उतै हुँदाखेरि लक्ष्मीनगर बस्नुभएको।
यस्तो छ भने हाम्रो पढाइको प्याटर्न, तपाईँको सेकेन्ड लेभल पास गरेपछि चाहिँ हामी 3 वर्ष ट्रेनिङ गर्नुपर्छ र ट्रेनिङ गर्ने क्रममा म इन्डिया दिल्ली बसे पनि मैले भारतका प्रमुख सहरहरू जहाँ फाइनेन्सियल हबहरू छन्, इकोनोमिक हबहरू छन् लगत्तै जो एनजिओ आइएनजिओहरू पनि जहाँ जहाँ काम गरिरहेको छन् म त्यहाँ घुमेँ। एज अ एडिटर जो म आर्टिकलसिप गरिरहेको थिएँ त्यो बेला घुमेँ र म ठाउँमा घुम्दाखेरि सबभन्दा मलाई त्यहाँको लोकालिटी, त्यहाँका तिनी रहन सहन वस्तुस्थिति त्यो कुराले चाहिँ मलाई जहिले पनि छुन्थ्यो। म त्यसलाई लेख्ने प्रयास गरेँ, बुझ्ने प्रयास गरेँ र त्यसलाई एउटा शब्दमा उतार्ने प्रयास गरेँ। त्यो गर्दा गर्दै म सायद मभित्र रहेको एउटा कवित्व त्यहीँनिर निस्कियो अथवा मभित्र रहेको लेखनी त्यहीँबाट जुर्मुरायो र त्यही प्रयास हामी सामाजिक सञ्जाल फेसबुक छ, मेरो आफ्नो ब्लगहरू छ, ट्विटरहरू भयो दिन थाल्यो, एउटा प्रतिक्रिया आयो, आउँदै थाल्यो र म लेख्न सक्दो रहेछु त। म सिए भए पनि म मात्र होइन, धेरै सिएहरू पनि हुनुहुन्छ, धेरै अरू टेक्निकल फिल्डको मान्छेहरू।
भनेपछि कवि प्रवेश आचार्य चाहिँ यो सिए प्रवेश आचार्यसँगै जन्मियो? त्योभन्दा अगाडि लेख्नुहुन्थेन?
म पहिला लेख्थेँ, स्कुल पढ्दा मैले लेखेँ, तर त्यतिखेर कुनै प्रतियोगितामा जित्नको लागि लेखेँ, म आफ्नोलाई लेखिनँ, पुरस्कार पाउनको लागि लेखेँ, वाइवाई कमाउनको लागि लेखेँ। र जतिखेर म सिएको लागि दौड्दै थिएँ, सिए बन्ने एउटा सपनासँगै त्यो मेहनतमा एउटा डलिङ गर्दै थिएँ, त्यो बेलामा चाहिँ प्रवेश आचार्यसँगै एउटा कवि जन्मिँदै थियो, एउटा लेखक पनि जन्मिँदै थियो र सायद कवि र प्रवेश मलाई आज के फिल भइरहेछ भने म 3-4 दिनमा म काठमाडौँ आएको, म यतिखेर आइपुग्दाखेरि धेरैले मलाई सिए पनि बुझिरहेको छ र पहिलोपल्ट म यहाँ बोलिरहँदा सिए सँगै कवि प्रवेश आचार्य पनि काठमाडौँमा जन्मियो कि
जस्तै कविको रूपमा चिनिन अझ रमाइलो लाग्छ, त्यो आत्मसन्तुष्टिको पाटो। अब हामी कविता सुनेर कुराकानीको सुरुवात गरौँ। तपाईँले कविताहरू बोकेर ल्याउनु भएको छ आजको कार्यक्रमको लागि र हामीलाई सुनाउनुहुन्छ, पहिलो कविता कुन छ?
मैले बिचमा एउटा सोसियल मुभमेन्टको लागि म काठमाडौँ आएको थिएँ केही दिनको लागि, म काठमाडौँ मेरो लागि नयाँ थियो त्यतिखेर, म बसबाट कलङ्की ओर्लिएँ र कलङ्कीमा चाहिँ बिहान पख अँध्यारो थियो, चिसो थियो, एकजना सडक बालक हातमा बोरा बोकेर उ र दाई मलाई भोक लाग्यो, मलाई के खुवाउनुहोस् न भन्दै आइपुग्यो र मलाई कसैले कुर्नुपर्ने थियो त्यहाँनिर र मलाई थाहा पनि थिएन, ऊ दिन आउने मान्छे मलाई एकछिन वेट गर्नुपर्ने थियो अनि उसलाई मैले हातमा समातेर लगेँ र सँगै चिया खुवाएँ, उसलाई एउटा पाउरोटी खुवाएँ र उसलाई उसमा सोधेँ, मैले बसेर कुरा गरेँ, उसले आफ्नो पीडा बतायो, सबै बतायो, त्यसपछि मलाई टक्क छोयो, र लगत्तै म रुममा कोठामा पुगेर र मैले एउटा कविता लेखेको थिएँ आमाको अर्थ भनेर मैले सुरुमा चाहिँ त्यो कविता वाचन गर्छु आमाको अर्थ खाली खुट्टा च्यातिएको मैलो पातलो सर्ट त्यो पनि सडकमै भेटेको थिएँ चप्पल लगाउन पाएको छैन अझैसम्म मलाई मिल्न नै भेटिएन जाडो छ बोरा र प्लास्टिकमा डल्लो पर्छु कपाल चिलाउन थालेको छ खोलामा फाल हाल्न पाएको छैन पानी चिसो छ घाम पनि लाग्दैन एक झोक्का हावा कुहिरो बोकेर आउँछ मुटु चराउने गरी मलाई खिजाएर आफ्नो बाटो लाग्छ दुई दिन भयो खाना खान नपाएको अस्ति खाएको थिएँ पर फोहोरको डङ्गुरमा कसैले फालेर गयो उसले नदेख्ने गरी चुटुक्क बोरामा हालेँ खाना फोहोरको डङ्गुरमा हालेकोमा उप्रति हृदयदेखि नै आभारी छु पुलमुनि फर्किएँ मेरो अनुहारको उज्यालो देखेर कुकुरनी कुइँकिँदै नजिकै आई खाना अलिकति बिग्रिएको रहेछ उसलाई निकालेर दिएँ माफ गरै बिग्रिएको दियो भनेर श्राप नदिनु ऊ पनि दुखी छे गर्मिरी छे बिचरी कार्तिक भोरी भुस्याहरूले खेदिरहे एक्लै थियो राति काँपेको शरीर लिएर नजिक आउँथे मेरो खुट्टामा टाउको राखेर निदाउँथे रातभरि ऊ पीडाले कराउँथे उसको पेट कराउँथ्यो आवाजले यता मेरो निद्रा हराउँथ्यो तैपनि माया लागेर आउँथ्यो बोराले कान समातेर सुत्थे बिहान उठ्दा एक्लो हुन्थे ऊ पर चोकमा हुन्थे दर्जनौ भुस्याहरूले घेरिएकी निरीह मलाई देख्दा खुट्टामा आएर टाँसिन खोज्थे मौन सहयोगको याचना गर्थे तर अफसोस आफै भोकले छटपटिएको जिन्दगीका सबै कुराबाट ठगिएको मैले न केही गर्न सक्थेँ पीडाले एक थोपा आँसु झार्थेँ उसले बुझ्थे मेरो खुट्टामा टाउको राखेर कुइकिन्थे एक दिन म जस्तै केटो एक दिन एउटा म जस्तै केटो यो बाटो हुँदै गयो उसलाई समाउने एउटा बलियो हात थियो मलाई देख्यो आफ्नो चोर औँला सुझ्यायो समाउने मान्छेले भन्यो आमा हेर्नुहोस् त मैले खुट्टाउनै सकिनँ यो आमा भनेको के हो मसँग सोध्ने मान्छे पनि कोही थिएन उसको जस्तो समाउने बलियो हात पनि थिएन उसलाई नै सोध्नु पर्ला भनेर धेरै दिन कुरेर बसेँ अह देख्दै देखिनँ ऊ त्यो बाटो हुँदै आएन ऊ जस्तै कपडा लगाएकाहरू धेरै आए तर ऊ आएन तैपनि मैले कुर्न छोडिनँ किनकि मेरो बित्ने केही थिएन सधैँ चोकमा बस्यो भनेर गाली गर्ने कोही थिएन एक दिन उसलाई देखेँ एउटा चिल्लो गाडीमा जाँदै थियो उसले हात हल्लायो मैले हात हल्लाएँ उसलाई सोध्छु भनेर मुख खोलेँ गाडीको पहिया हिलो भएको खाल्टामा पस्यो हिलो उछिटिएर मेरो मुखमा आँखामा पस्यो पीडाले रन्थनिएँ हत्केलाले र च्यातिएको बाहुलाले हिरो पुछेँ बल्ल तल्ल आँखा खोलेँ तर अफसोस न गाडी त्यहाँ थियो न केटो त्यहाँ थियो मलाई नरमाइलो लाग्यो किनकि आज पनि आमाको अर्थ जानिनँ
तपाईँले चाहिँ पहिलोपटक आउनुभएको थियो काठमाडौँ त्यति बेला
मैले दोस्रोपल्ट
दोस्रोपल्ट आउँदाखेरि चाहिँ स्ट्रिट बोय देख्नुभयो एउटा र तपाईँलाई चाहिँ यो फुर्यो
हजुर
होइन बिहान उसले चाहिँ केही खाउन भनेर मागेको देखेर चाहिँ तपाईँलाई यो फुर्यो कविता तपाईँ कतिको लेखिरहनुहुन्छ कि थोरै थोरै लेख्नुहुन्छ कि के गर्नुहुन्छ
मैले खास कविता भन्दा पनि मैले छोटो रूपमा मैले पहिला लामो कविताहरू लेख्थेँ बिस्तारै साँगुरिँदै गयो अथवा माझिँदै गयो त्यसलाई जसरी पनि गर्न सकिन्छ र मैले पछि मुक्तकहरू धेरै लेखेँ किनकि म इन्डिया दिल्ली बस्दा पनि र सँगसँगै मैले आख्यानमा पनि थोरै प्रयास गरेँ आर्टिकलहरू लेख्ने र ब्लगहरू पनि मैले लेख्ने प्रयास गरेँ र कविता चाहिँ अहिले मैले सोखको रूपमा जतिखेर केही पनि कुराले मलाई चट्टै छुन्छ जतिखेर म कहीँ अथवा कहीँ पनि म एउटा भिजिटमा हुन्छु कहीँ गएको हुन्छु नयाँ ठाउँ हुन्छ नयाँ मान्छे भेट्छु र एउटा आत्मसन्तुष्टिको लागि लेख्नुपर्छ भन्दा पनि आफै लेखिन्छ
तपाईँको बसाइ चाहिँ लामो समय लक्ष्मीनगर नै रह्यो आधा दशक बस्नुभयो
आधा दशक बस्यो
अनि त्यहाँ कति हुनुहुन्छ नेपाली विद्यार्थीहरू पढ्ने
त्यसमा हाम्रो यो सिएको पढाइको एउटा स्ट्रक्चर कस्तो छ भने कहीँ पनि हामीलाई यति भनेर रजिस्टर गर्ने सङ्ख्या बताउन सक्ने हामीसँग सम्भावना छैन
हामी अनुमानित मात्र
अनुमानित मात्रै हामीले पाँचदेखि दससम्म हजारसम्मको बिचमा छ भनेर भन्छौँ नेपालीहरू
उसको त हिँड्दाखेरि पनि कुमकुम नेपालीहरूसँगै ठोकिन्छ
एकदम हिँड्दाखेरि कुम नेपाली ठोकिन्छ मेट्रोहरूमा पनि नेपालीहरू धेरै भेट हुन्छ त्यहाँका चाचाजीका चिया पसलहरू मोमोका ती ठेलाहरू अनि ती गल्लीहरू ती अँध्यारा गल्लीहरू सबै नेपालीहरूको आवाज तपाईँ चिचाउनु भयो भने पनि बोलाउनु भयो भने पनि तपाईँ नेपाली भेट्नुहुन्छ त्यहाँनिर
नेपाली
विद्यार्थीहरू
अनि त्यहाँबाट यतिको धेरै उत्पादनहरूले चाहिँ नेपालमा आएर काम गर्ने ठाउँहरू व्यावहारिक प्रयोगहरू छन्
छन् भन्दा पनि यस्तो छ यतिखेर जतिखेर म काठमाडौँ उत्रिएँ सायद इतिहासको सबभन्दा खराब कालखण्ड छ अहिले नाकाबन्दीले देश ग्रस्त छ आर्थिक वृद्धि दर 1% धेरै छैन इन्डस्ट्रियल ग्रोथ रेट त नेगेटिभ भइसकेको छ र यो सिनारियो हेर्दाखेरि सिएको भूमिका अलिक खुम्चिएको देखिन्छ तर अब सम्भावना के छ भने जति बिग्रनु थियो अब योभन्दा धेरै बिग्रिँदैन नेपाल जति बिग्रनु थियो बिग्रियो र अब सिएहरू मेनली अडिटै गर्ने अथवा ट्याक्समै गर्ने भन्दा पनि अब नयाँ पुस्ता चाहिँ अब आफै चाहिँ केही गर्नुपर्छ नेपालमा बाहिर जानुभन्दा पनि नेपालमा एन्टरप्रेनरसिप हुनसक्छ उद्यमशीलताहरू हुनसक्छ अथवा अन्य इन्टरनेसनल केही कन्सेप्टलाई चाहिँ नेपालमा एक्टिभेट गर्ने विषयमा हुनसक्छ केही गर्न सकिन्छ
नयाँ आर्थिक नीतिहरू ल्याउन सकिन्छ
त्यो नीतिहरूमा पनि काम गर्न सकिन्छ भन्ने एउटा बहस चाहिँ सुरु भएको छ तर अहिलेसम्मको स्थिति हेर्दाखेरि चाहिँ अहिलेसम्मको सिए पनि कम छन् कम हुनुहुन्छ चार्टर अकाउन्टहरू पनि त्यो भएर मार्केटले थिगिरहेको छ र होइन भने धेरै नेपाली सिएहरू यहाँभन्दा पनि बाहिर जस्तो गल्फ कन्ट्रीहरू युएसए अस्ट्रेलिया युरोपतिर र इन्डियामा पनि धेरै हुनुहुन्छ किनकि सिए गरेपछि कामको लागि त्यति मर्नु पर्दैन
सबभन्दा धेरै सिए पढ्न नेपालबाट जाने ठाउँ चाहिँ कहाँ हो इन्डिया
नै इन्डिया नै हो इन्डियाको पनि लक्ष्मीनगर नै हो
लक्ष्मीनगर त्यहाँ धेरै भेट हुने त्यही नेपालीहरू अब मैले कुराकानीको क्रमलाई एकैछिन फेरि थाती राख्छु हामी आज एकल कविता वाचनमा छौँ र कवि प्रवेश आचार्य हुनुहुन्छ दिल्लीबाट सिएको अन्तिम परीक्षा सकेर आउनुभएको र नतिजा कुरिरहनु भएको छ होइन त
हजुर
र भर्खरै काठमाडौँ आउनुभएको छ धेरै भएको पनि छैन दुई चार दिन मात्रै भयो उहाँको खास घर अर्घाखाँची कविता लेख्नुहुन्छ मिठा कविताहरू अब हामी उहाँको अर्को कविता सुन्छौँ
मैले दोस्रो कविता म शीर्षकमा एउटा कविता छोटो कविता छ एउटा गहिरो सन्नाटा थियो एउटा अजीब शून्यता थियो जहाँ म थिएँ तर म भित्र म थिएन जहाँ तिमी थियौ तर तिमीभित्र तिमी थिएन म भित्र जे थियो त्यो तिमीलाई थाहा थियो तिमीभित्र जे थियो त्यो मलाई थाहा थियो तिमी छलमा पर्यौ म भुलमा परेँ तिमी छाल बनेर गयौ तिमी छाल बनेर गयौ म शालिग्राम बनेर अड्किएँ तिमी हुरी बनेर उड्यौ म शिला बनेर रोकिएँ तिमी गलत थिएनौ बस म भन्दा फरक थियो अब मसँग मेरो धड्कन छ मसँग म छ र म हुनुको गर्व छ धन्यवाद
प्रेममा पनि कविताहरू लेख्नु हुँदो रहेछ है अनुभूति पनि लेखिन्छ कि यो यत्तिकै स्वर कल्पना लेखिन्छ
अनुभूति भन्दा पनि म दिल्ली बस्दाखेरि मसँग धेरै यस्ता इन्सिडेन्टहरू रहे धेरै साथीहरूसँग मैले इन्ट्रेक्सन गर्न पाएँ कहिले उहाँहरूका पनि लेखेँ कहिले आफ्नो लेख्ने प्रयास गरेँ म आफ्नै भन्दा पनि म धेरै साथीहरूको उहाँको भावनालाई पनि समेट्ने प्रयास गरेँ
आउँछ है अरूको भावना सुन्दै गरेपछि आफूमा जागृत भएर आउँछ अनि तपाईँले त्यहाँ लक्ष्मीनगरमा चाहिँ साहित्यिक कार्यक्रमहरू पनि आयोजना कतिको हुन्थ्यो तपाईँले कतिको सहभागिता जनाउनुहुन्थ्यो
एकदम कस्तो थियो भने त्यहाँनिर एउटा राम्रो साहित्यमा रुचि भएको एउटा ग्रुप थियो हामीले त्यतिखेर एउटा नाम नदिइकन हामीले एउटा जस्तो अनाम मण्डलीको रूपमा जस्तै दिल्लीमा फोकल फोरम अफ FOCAL आर्ट एन्ड लिट्रेचर गरेर एउटा हामीले हरेक महिनामा जम्मा हुने एउटा प्लेटफर्म तयार पारेका थियौँ त्यहाँनिर हामी हरेक महिनाको तेस्रो आइतबार जुन बिदाको दिन पर्छ हामी सबै सिए पढ्ने विद्यार्थीहरू जोसँग रुचि छ हामी जम्मा हुन्छौँ आफ्नो आफ्नो कविताहरू सुनाउँछौँ किताबहरू सेयर गर्छौँ र कुनै पनि नेपालको कुनै एजेन्डामा हामी बसेर बहस गर्छौँ बहस गर्थ्यौँ अहिलेसम्म र त्यसबाट जुन नयाँ भाइ बहिनीहरू जसले लेख्न उनीहरूलाई एउटा मोटिभेसन हुन्छ र हामीलाई पनि लेखेपछि एउटा कवि लेखेपछि सुनाउन पाएन भने सायद पूर्ण हुँदैन हामीलाई पनि एउटा प्लेटफर्म बन्थ्यो र हामी त्यो अभ्यास लगभग एक दुई वर्षदेखि हामी एक दुई वर्षदेखि हामी गरिरहेका
छौँ
अहिले पनि कन्टिन्यू चलिरहेको छ
नेपाल सम्बन्धी बहसहरू छलफलहरू गर्दाखेरि चाहिँ कस्ता किसिमका कुराहरू छलफल हुन्थे
हामीसँग मेरो एज अ प्रोफेसन म एउटा चार्टर्ड एकाउन्टेन्ट पनि भएको हुनाले त्यो प्रोफेसन जाने गरेको हुनाले चाहिँ हाम्रो मेनली इस्यु भनेको इकोनोमिक नै हुन्छ नेपालको विकास सम्बन्धी कुराहरू विकास सम्बन्धी मुद्दाहरू बजेटका विषयका बहसहरू र नेपालमा कुनै पनि सेक्टरल डेभलपमेन्टमा इस्युहरू अथवा कुनै पनि श्वेतपत्र अथवा कुनै बिल पास भयो भने कस्तो छ त नेपालमा र त्यो सँगै एन्टरप्रेनरशिप जस्तो भारतमा बसेर हामीले लगभग सबै कम्पनी देखेका हुन्छौँ सबै त्यहाँका फाइनान्सियल हब देखेका हुन्छौँ त्यहाँको काम गर्ने प्याटर्न देखेका हुन्छौँ र त्यसलाई नेपालमा कसरी इम्प्लिमेन्ट गर्न सकिन्छ त होइन ती ती कन्सेप्टलाई चाहिँ नेपालमा लन्च गर्न सक्यो भने चाहिँ नेपाल कहाँ कहाँ हान्न सकिन्छ त यो विषयमा हाम्रो धेरै नै हामीले बहस गर्थ्यौँ र सायद केही वर्षभित्रमा मैले अहिले पनि भन्छु त्यो ग्रुपबाट एउटा राम्रो इनपुट अथवा राम्रो रिजल्ट चाहिँ हामीले देख्न सक्नेछौँ
अर्को कविता फेरि तयार राख्नुभएको हो कुन सुनाउनुहुन्छ अब
मैले अलिक पहिला लेखेको मैले एघार क्लास पढ्दाखेरि लेखेको थिएँ एउटा मेरी सानी बहिनी र फुल मैले त्यो कविता सुनाउँछु
सुनाउनुहोस्
शरदचन्द्रको एक गधुली साँझ चन्द्रमाको शीतल कान्ति बगैँचामा मेरी सानी बहिनी हातमा निमोठिएको गुलाबको फुल लिएर प्रश्न सोधी दादा फुलको सुन्दरतालाई कसले निमोठेको उसलाई के थाहा उसलाई के थाहा आफ्नै सरल र सहज प्रश्नभित्रको ठूलो रहस्य निरुत्तरित उसको प्रश्न र प्रश्नसँगै उब्जेको गम्भीर विषयवस्तु उसको कोमल मस्तिष्कले बुझ्नै सक्दैन निर्दोष र निरीह माथिको यो घात उसलाई मात्र वास्तविकता थाहा छ केवल फुल निमोचिएको छ दम्ब र स्वार्थयुक्त बग्गीको चालसँगै मलिन बनेका झुप्राहरू आस्था र विश्वासमाथिको चर्को दमनसँगै रित्ता बनेका मनहरू सिर्जना र कल्पनामाथिको कठोर वज्रप्रहारबाट निरीह र उदास बनेका पानाहरू कुल्चिएका प्रत्येक व्यक्तिका आवश्यकताहरू दबिएका मनभित्रका किञ्चित वेदनाहरू कागती जस्तै निचोरिएका आस्थाहरू रित्तिएको अस्मिता चिसिएको सम्बन्ध टुक्रेको विचार फुटेको मन त्यो अबोध मुहारलाई के थाहा भमराको भ्रमर चुम्बनसँगै खोक्रो बनेको गुलाब लुछिएको उसको सौन्दर्यता ब्लात्कृत उसको सुवास उसको सानो मस्तिष्कले सोच्नै सक्दैन भमरा र फुलभित्रको चिसोपन उसलाई मात्रै वास्तविकता थाहा छ केवल फुल चुरिएको छ त्रिशुली र बागमतीमा बालुवा र सुन दाँझ्नेहरूको अन्डा बनाइएका आँखाहरू सौन्दर्यको ताजमहल बनाउँदा काटिएका हातहरू वास्तविकताको संसार नमुना प्रस्ताउँदा आस्तिकपनमाथिकै ठूलो प्रश्न चिन्ह आजादीको निम्ति बोल्दा पाएको देशद्रोही र देशघातीको तकमा नाङ्गिएका आँगहरू रित्तिएका थालहरू भत्किएको सपना फुटेको विचार त्यो निर्दोष मुहारलाई के थाहा सौन्दर्य र सुवास बाँड्दा बाँड्दै आश्रय र आहारा दिँदा दिँदै भमराबाटै खोसिएको जीवन चोरिएको र चुसिएको जवानी उसलाई त मात्रै वास्तविकता थाहा छ केवल फुल मिचिएको छ धन्यवाद
कवि प्रवेश आचार्य हामीलाई कविता सुनेर हुनुभएको थियो उहाँको कविता सुन्यौँ तपाईँको स्कुलिङतर्फ आउनु मन लाग्यो मलाई अघि प्लस टू पढ्दाखेरि लेखेको कविता भन्नुभयो स्कुलिङ कहाँ गर्नुभयो प्लस टू कहाँबाट गर्नुभयो अनि कसरी कुन लहरमा फेरि दिल्ली पुग्नुभयो कि सानैदेखि व्हाट इज युर एम भन्दा आई वान्ट टु बी अ सिए भन्नुहुन्थ्यो
होइन म मैले गाउँबाटै मैले एसएलसी पास गरेको हुँ अराखाँसीको गाउँ त्यतिखेर म हुर्किँदै गर्दा माओवादीको आन्दोलन पनि बढ्दै थियो गाउँमा हामीले प्रायःजसो कहिले पनि हामीले म्यागजिनहरू न्युजहरू चाहिँ पढ्न पाएनौँ मैले रेडियो नेपाल र बिबिसी मैले सुन्ने गरेको दस क्लाससम्मको लागि हामीलाई यहीँ मात्रै हुन्थे र पछि चाहिँ एफएमहरू खुले र त्यससँगै एउटा सञ्चार बढ्दै गयो हामीले चाहिँ त्यतिखेर के गर्थ्यौँ भने महिनाभरि पैसा जम्मा गरेर उ र चार पाँच घन्टा यहाँनिर सदरमुकाममा आयो त्यहाँ आएर केजीको हिसाबले चाहिँ पत्रिकाहरू किन्थ्यौँ र गाउँ फर्किन्थ्यौँ
पुरानो
पत्रिकाहरू
पढ्नको
लागि र पढेर त्यहाँबाट चाहिँ केही लेख्ने प्रयास गर्थ्यौँ
कुन ठाउँ हो तपाईँको अर्घाखाँचीको
अर्घाखाँची मरेङ हो मरेङ मेरो घर चाहिँ मरेङ रुकाचौर भन्छौँ हामीले त्यसलाई चाहिँ सानो गाउँ छ पाँच सात घर मात्रै छौँ हामी त्यहाँ चाहिँ र मेरो बुवाहरू ठुलो बुवाहरू पनि लेख्नुहुन्थ्यो पहिला सायद उहाँहरूले पनि तर लेख्नुपर्छ है भनेर एउटा प्रोत्साहन चाहिँ गर्नुहुन्थ्यो र त्यसपछि मैले स्कुल त्यहाँबाट पास गरेर प्लस टूको लागि चाहिँ मैले बुटोल अक्सफोर्ड कलेजमा म आएको थिएँ त्यहाँबाट साइन्सबाट मैले पास गरेँ र एउटा इन्जिनियर बन्ने सपना चाहिँ मेरो थियो त्यसको लागि चाहिँ मैले यहाँ इन्ट्रान्स पनि दिएँ र मैले पेडमै खोजेको भए त हुन्थ्यो पनि होला स्कलरसिप थिएन त्यसपछि तत्काल एउटा दिशा परिवर्तन भयो र म दिल्ली हान्ने फेरि दिल्ली उत्रिएर पाँच वर्ष आधा दशक चाहिँ फेरि त्यहीँ
भनेपछि तपाईँ पश्चिमबाटै दक्षिणतिर लाग्नुभयो काठमाडौँतिर चाहिँ कमै भयो होइन परीक्षा एटेन्ड गर्न गर्न आउनुभयो अनि फेरि लागिहाल्नु हुन्छ अर्को एउटा कविता सुनाउनु प्रवेशजी
मेरो अर्को कविता छ छोटो कविता छ शून्यवाद मैले यो दिल्ली सधैँ लेखेको हुँ अस्पष्ट निराकार अव्यवस्थित खाली क्यानभासको बेरङ्गी परिधिबाट बगिरहेका रङका छिर्काहरू आन्दोलित उद्वेलित यो अमूर्त ग्यास च्याम्बरको गहिराई उफ यो कुसमुकुस यो तडपाई बिना अर्थ बिना कारण शून्यताभित्रको शून्य अन्तर्द्वन्द्व जिन्दगीभित्र जलिएको रहस्यवाद बिना परिभाषा बिना पहिचान बस एउटा अलिखित सङ्घर्ष एउटा शून्यवाद।
तपाईँ कार्यक्रम एकल कविता वाचन सुन्दै हुनुहुन्छ र आजको एकल कविता वाचनमा हामीसँग अर्घाखाँची घर हुनुभएका कवि प्रवेश आचार्य हुनुहुन्छ। प्रवेश आचार्यका अरू कविताहरू लिएर केही बेरमा आउनेछौ, उज्यालो सुन्दै गर्नुहोला।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन। भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन।
कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ। उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचन तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। एकल कविता वाचनमा आज हामीसँग कविता वाचन गर्नका लागि कवि प्रवेश आचार्य हुनुहुन्छ। प्रवेशजी, तपाईँलाई फेरि स्वागत छ।
धन्यवाद।
मैले अघि सुरुवातमा पनि धेरै कुरा गरेँ, उता इन्डियातिरको पनि, तपाईँको पढाइको विषयमा पनि कुराकानी भयो, हामीले कविताहरू पनि सुन्यौँ। एउटा कविता सुनौँ अनि फेरि कुराकानीको क्रमलाई म जोड्छु। कुन सुनाउने अब?
यतिखेर मैले थोरै प्रणयसँग जोडिएको एउटा अलि एउटा प्रणयसँगै जोडिएको एउटा कविता छ, प्रियासँग भनेर। मैले हरितको क्रममा इन्डियाको उत्तराञ्चलको माथिपट्टि बद्रीनाथको साइडमा एउटा ठाउँ छ जोशीमठ भन्ने, मैले त्यहाँ बसेर लेखेको थिएँ त्यतिखेर। प्रियासँग आज मात्र मैले कल्पनामा सौन्दर्यको विश्व चुमेको छु। कयौँपल्ट ताजमहल र बेबिलोन घुमेको छु। खुम्बु र हिमचुलीका लेकहरूमा, हिमकणका थुप्राहरूमा आत्मीयता साटेको छु। टाइगर हिल र अन्तुका डाँडाहरूमा कयौँ प्रभात र गोधुली काटेको छु। उमाथि सेली र सैलुङका लेकहरूमा, लाली गुराँसका थुङ्गा थुङ्गामा डाँफे र मुनाले पोखेको सौन्दर्यता, रातो गुलाबका प्रत्येक डालीहरूमा बुलबुल चराले जोडेको आत्मीयता। मैले थुप्रैपल्ट सौन्दर्य बगेको मेची र काली देखेको छु, थुप्रै सौन्दर्य तैरिरहेको रारा र फेवा देखेको छु। तर साँच्ची प्रिया, लुम्लेको हुस्सु बल्ल फाट्यो। तर साँच्ची प्रिया, लुम्लेको हुस्सु बल्ल फाट्यो। इन्द्रणीको भन्दा पनि रङ्गीन तिम्रो संसार, लासको लालीले पोथेको बैँसालु तिम्रो मुहार। विस्की र प्यालासँगको आत्मीयता केही होइन प्रिया, तिम्रो आँखामा नै धेरै नसालुपन देखेको छु। रेसुङ्गा र सारङको त खोचहरूमा हावाको बहेलीसँग सुचाउने सुशेली केही होइन प्रिया, मैले तिम्रो स्वरमा मधुर श्रुति माधुर्य सङ्गीत भेटेको छु। धरो धर्मप्रिया, ती ओसल बोलाउँदा म सौन्दर्यको मधुमास देख्छु। परेलीको फेद भोरी सामिप्यको आह्वान देख्छु। म त्यो प्यासी बन्छु, तिमी मेरो चाहनाको सिज्जल बन्नु। म त्यो अभिलाषी बन्छु, तिमी गुराब चुने भमरा नभन्नु। साँच्ची प्रिया, तिमी मोनालिसा हौ, सौन्दर्यकी रानी। तिमी ममताज हौ, मुगलकी रानी। त्यसैले त प्रिया, म भिन्ची भएको छु, म शाहजहाँ भएको छु। धन्यवाद।
तपाईँ चाहिँ उता उत्तराञ्चलमा हुँदाखेरि,
हजुर,
तपाईँ त्यहाँ पुगेपछि तपाईँलाई कविता फुर्यो,
हजुर,
र त्यसलाई लेख्नुभएको। तपाईँको कविताको पहिलो श्रोता को हुन्छ प्राय?
मेरो कविताको पहिलो श्रोता, मैले घरमा चाहिँ मेरो आमा हुनुहुन्थ्यो, किनकि घरमा हामी भाइ र म आमा तिनजना मात्र थियौँ। बुवा बाहिर पढाउनु थियो त्यतिखेर, 10 कक्षासम्म चाहिँ, र 11-12 मैले थोरै कविता लेखेँ, धेरै लेखिनँ। र दिल्ली बस्दा चाहिँ मेरो पहिलो श्रोता मसँगै बस्ने मेरो रुमपाटना साथी भन्थ्यो, मैले उसले नचाहेर पनि जबरजस्ती सुनाउँथेँ।
के नाम हो उहाँको?
उहाँ अहिले पनि सुनिरह होला सायद, विष्णुमणि पोखरेल।
उहाँ चाहिँ कविता लेख्नुहुन्थ्यो?
उहाँले लेख्नुहुन्थेन, कविता कहिले पनि लेख्नु भएन,
तर तपाईँको सुन्नुहुन्थ्यो।
र अर्को साथी तीर्थराज हरियाल, उसले अहिले पनि लेख्ने प्रयास गर्छ र राम्रो छ उसको अरू लेखनमा पनि। ऊ पनि मेरो साथी, सुन्ने प्रयास गर्थेँ। अहिले चाहिँ यतिखेर त सूचना प्रविधिले पनि लेख्दा लेख्दै पहिलोपल्ट फेसबुकमा हुत्यायो अनि एकजना मात्र होइन धेरै श्रोताहरू
एकैचोटि
पठाउन सकिन्छ। अहिले चाहिँ
कतिको फिडब्याक पाउनुहुन्छ त सोसियल मिडियाहरूबाट?
पछिल्लोपल्ट पहिला एउटा लहरमै रह्यो, पछिल्लोपल्ट चाहिँ मैले आफूले पनि फिल्टर गर्दै गएँ, मसँग जोडिएका एउटा ग्रुप पनि राम्रो ग्रुप बनाउँदै गएँ र अहिले कन्स्ट्रक्टिभ सुझावहरू एउटा रचनात्मक हुन्छन् त्यो लहरमा भन्दा पनि अहिले राम्रो छ, किनकि मैले लेख्दा बित्तिकै कुनै एउटा आर्टिकल लेखेँ भने 50-60 100 मैले इनबक्स गरिहाल्नुहुन्छ उतिखेरि। त्यसले पनि तपाईँको सृजनालाई माझ्नको लागि चाहिँ राम्रो हतियार बन्दो रहेछ।
तपाईँमा चाहिँ कविताको लागि कसको प्रभाव पर्यो त?
सबैभन्दा ठुलो प्रभाव मलाई सानोमा मलाई याद छ, मैले मेरो बुवाले लेख्नुहुन्थ्यो, उहाँ स्कुल पढ्दाखेरि लेख्नुहुँदो रहेछ, डायरी मैले भेटाउँथेँ उहाँका र उहाँ पढाउनको लागि चाहिँ हुम्लामा कर्णाली पढाउनुहुन्थ्यो र मैले एकपल्ट उहाँको डायरी भेटाएँ र मैले कति प्रोग्राममा 4-5-6 पढ्दाखेरि हुनसक्छ मैले उहाँका कविताहरू चोरेर पनि भाषण गरेँ र पुरस्कार पनि पाएँ, तर त्यहाँबाट मलाई सन्तुष्टि चाहिँ मिलेन। बुवाले लेख्नुहुन्थ्यो भने म पनि लेख्नुपर्छ र मेरो ठुला बुवा हुनुहुन्थ्यो ऋषि आजाद, उहाँ पनि एउटा राइटर पनि हो र उहाँले चाहिँ मलाई एउटा गाइड गर्नुभयो तँ लेख्न सक्छस् लेख्नुपर्छ भनेर, उहाँले केही समय उहाँले एउटा बाटो पनि देखाइदिनु भयो यसरी लेख्नुपर्छ भनेर। उहाँ आफूले चाहिँ कविता लेख्नु भएन तर मलाई चाहिँ एउटा कविताको बाटोमा चाहिँ एउटा प्रेरित गर्नुभयो, सायद उहाँहरूकै
परिवारभित्रैबाट तपाईँलाई
परिवारभित्र एउटा प्रभाव रह्यो मलाई चाहिँ।
अर्को कविता तयार छ, कुन सुनाउनुहुन्छ?
अर्को एउटा कविता छ, मैले 10-11 क्लासमै लेखेको यो पनि, मेरी प्रिया र बग्घी भनेर, म त्यो सुनाउँछु। मेरी प्रिया र बग्घी, लुकाएर गुराँसिलो जीवन घोज्दै शोकको सियोले अनन्त फुल सपनाका फुलहरू, चैत्र मासमा उलाएको फुल जस्तै उदास, निचोलेको काँक्री जस्तै रित्ता, खरेरीको मूल फुटिरहेको जलाधारमा भोकको लाभा निस्किरहेको ज्वालामुखीमा, संवेदनाको नदीमा बग्दै गरेका फुलहरू जस्तै, आकाङ्क्षा र सपना रसाइरहेका मूलहरू जस्तै, चेतना सभ्यता र सृजनाको बगैँचामा अनन्त फुलहरू फुलाउने सपना बकेर सम्भावनाको बग्घी घचटिरहेकी प्रिया, कतिचोटि पल्टियो तिम्रो कल्पनाको बग्घी। कठिन छ मार्ग, न कुनै आकाङ्क्षाको राजमार्ग छ यहाँ, या त कुनै सपनाको गन्तव्य छ, छन त छ स्वार्थ युद्धमा अग्रिम मोर्चामा लडिरहेको सारथी, निरीह र बाँधिएका एक जोडी घोडा, गाह्रो छ प्रिया, सिउँडीका काँडाहरू उमारेर छातीहरूमा रोपेर कठोर बाध्यतापूर्ण किल्ला, ठोकेर अभाव र तिरस्कारपूर्ण बिल्ला, कति हिँड्छ प्रिया बेली र चमेली फुल्ने बेकहरूमा, गुनास मुस्कुराउने लेकहरूमा, यहाँ त व्यवस्थाको पर्खाल छ, तिमी हिँड्छौ तर किचिन्छन् सुनगावा र सुनाखरीका लासहरू, मिचिन्छन् मजुर र डाफेका आवाजहरू, अश्रुपूर्ण दहहरूमा फस्छ तिम्रो बग्घी र चिप्लन्छन् रगतले रङ्गिएका बाटोमा, साँच्ची मेरी प्रिया, कसरी मार्छौ फुल जस्तै कोमल मन, कसरी फोर्छौ हत्कौडीले मुटु, तिमी मन मार्छौ हजारौंका आकाङ्क्षाहरू मर्छन्, तिमी मुटु फोर्छौ सयौं निर्दोषका सपनाहरू फुर्छन्, त्यसैले प्रिया सुनाखरी फुलाउन सुनाखरी रोप्नुपर्छ, सङ्घर्षले सिउँडीहरूको विश्व पनि सुन्दरता खोप्नुपर्छ, बन्नुपर्छ सभ्यताको किसान, खन्नुपर्छ आफ्नै अस्ति र औजारले गराहरू, रोप्नुपर्छ सभ्यताको बीज, सिन्चाउनुपर्छ आफ्नै रगतले, साँच्चै प्रिया तिम्रो अनन्त यात्रा बल्ल सुरुवात भएको छ, विश्वास गर मानव नै इतिहासको सर्वोच्च प्राणी हो।
तपाईँको कविताहरूको चाहिँ सङ्ग्रह निकाल्ने बेला कहिले हुन्छ, रहर छ कि छैन?
मलाई कविता म अझै सोचेको चाहिँ छैन, मलाई अझै पनि माझ्नु मन छ, बल्ल त मैले एउटा आश के छ भने मैले दिल्ली बस्दा मैले चाहेर पनि राम्रो कविको सङ्गत गर्न पाइनँ, सायद म कस्तो छु भनेर सोध्न पाइनँ र उहाँ त्यो उपस्थिति पनि रहेन। इन्डियन कविहरू जो हामी कुमार विश्वासहरू रमेश पुष्पसँग सुन्ने गर्थ्यौँ युट्युब र उहाँको कार्यक्रमहरूमा, तर इन्ट्रेक्सन कहिले पनि गर्न पाएन। अब काठमाडौँ फर्केको छु, मेरो आफ्नो प्रोफेसन चार्टर अकाउन्टेन्टसँगै म यसलाई पनि एउटा जीवन्त गर्नेछु र मलाई दाय तपाईँहरू हुनुहुन्छ, यहाँ धेरै कविहरू हुनुहुन्छ जोसँग फेरि एउटा जोडिएर हुनसक्छ, यदि मेरो कविताहरूले त्यो रूप लिन सकेछन् भने म चाँडै नै।
मैले अब सोचिरहेको दुईवटा प्रश्नको उत्तर सम्भवतः यो कुराको सँगसँगै आएको जस्तो पनि लाग्छ, तपाईँ अब काठमाडौँमै बस्ने गरी आउनुभएको हो, तपाईँको कार्यक्षेत्र अब काठमाडौँ नै रहन्छ?
एकदम, यसमा चाहिँ कस्तो छ भने म नेपाल छोडेपछि चाहिँ सायद मेरो नेपाल फर्कने एउटा सोच थिएन त्यतिखेर मलाई के लागेको थियो भने म दिल्ली जान्छु र त्यहाँबाट एउटा क्वालिफाइड भएर एउटा सायद युरोप छिर्छु अथवा अमेरिका छिर्छु तर म जब पाँच वर्ष इन्डियामा बसेँ त्यहाँनिर नेपालीको पीडाहरू त्यहाँ गएर काम गर्ने त्यो लाखौँ नेपाली दाजुभाइहरू जब त्यो पीडा देखेपछि कोही पनि नेपाली पढ्ने विद्यार्थीहरू चाहिँ बाहिर जाँदैन नेपाली फर्किनुपर्छ केही गर्नुपर्छ म मात्र होइन धेरै सयौँ नेपाली जो सिए पढ्ने साथीहरू हुनुहुन्छ उहाँकोसँगै हामी एउटा टिमै लिएर उएर नेपाल फर्किँदैछौँ योपल्ट र अब चाहिँ नेपालमै रहेर काठमाडौँमा
अरू पनि तपाईँहरू त नेपाल फर्काइदिए हुनुहुन्छ तपाईँ मात्रै होइन
म मात्रै होइन
तपाईँको ब्याची साथीहरू कि तपाईँभन्दा पछिल्ला ब्याचका
पछिल्लो ब्याचको पनि एउटा ठुलो टिम
अठोट गर्नुभएको छ
नेपालमै के गर्नुपर्छ भन्ने चाहिँ हाम्रो एउटा छ र हेरौँ यहाँको माहौल कसरी जान्छ
कवि प्रवेश आचार्य पेसाले चार्टर्ड एकाउन्टेन्ट अब लगभग भइसक्नु भएको छ अन्तिम परीक्षाको रिजल्ट कुरिरहनु भएको छ र काठमाडौँमा अब केही गर्छु भनेर फर्किनु भएको छ अर्घाखाँची उहाँको घर हामी उहाँका कविताहरू सुनिरहेका छौँ अब अर्को कविता तयार राख्नुभएको प्रवेशजी कुन सुनाउने अब
मेरो एउटा कविता छ सम्झ तिमी के गल्ती गर्दैछौ मैले यो चाहिँ यतिखेर लेखेको हुँ दिल्लीमा केही समय पहिला जब पहिलोपल्ट सर्दै गरेको पाइला लडबराउन थाल्छ जब बोल्दै गरेको तोतले बोली बरबराउन थाल्छ जब फुट्नै नपाएको कलिलो हाँसो ओठमै सुक्छ जब उठ्नै नपाएको अबोधशील पीडामा झुक्छ सम्झ तिमी केही गल्ती गर्दैछौ जब देश अठाउने मुठीहरू खुकुला बन्छन् जब देश सिँगार्ने हत्केलाहरू रुखा बन्छन् जब देश सजाउने सपनाहरू मृत बन्छन् जब देश बचाउने हिम्मतहरू अस्थिर बन्छन् सम्झ तिमी केही गल्ती गर्दैछौ जब विदेशीका पाइलाहरू आफ्नो मझेरी बिर्सन्छन् जब बेखबर चेलीहरू आफ्नो पँधेरी बिर्सन्छन् जब आवेगमा आफ्नाहरू आफ्नो झण्डाको रङ बिर्सन्छन् जब आक्रोशमा आफ्नाहरू आफ्नो पन बिर्सन्छन् सम्झ तिमी केही गल्ती गर्दैछौ तिमी केही होइन तिमी धेरै गल्ती गर्दैछौ झुक्नु पर्थ्यो तिम्रो गर्दन पोल्नु पर्थ्यो पीडाले जब देश गतिहीन छ पल्झिएको छ कुनै अदृश्य जालोभित्र तिमी भविष्य लेख्ने बहानामा हाम्रो विगत बिट्यौ हाम्रो वर्तमान चोर्यौ तिमी अझै पनि कलम छोडेर बाटो मरेर सिट ठाडो पारेर कतै बरालिएर हिँडेका छौ भने सम्झ तिमी केही गल्ती गर्दैछौ धन्यवाद
कहिले लेख्नु भएको कविता थियो यो कतै भन्दाखेरि
यो जतिखेर संविधान सभाको यहाँ अन्तिम अवस्था थियो बाहिर आउने नआउने अनिश्चय थियो र धेरै मैले दिल्ली बसेर देखेको त्यहाँ पनि धेरै नेताहरूको आगमन हुने र उहाँहरूसँग पनि एउटा इन्ट्राक्सन रहने त्यति गर्दा हामीलाई के लाग्थ्यो भने उहाँ बसेर हेर्दाखेरि नेपाल पोलिटिकल्ली पनि हामी आफूमा इन्डिपेन्डेन्ट छैनौँ किनकि मैले जति उहाँ भेटेँ इन्ट्राक्सनमा बसेँ इन्डियन पोलिटिसियनहरूसँग पनि म बस्ने मौका पाएँ र यहाँ एउटा अन्तर्गत कार्यक्रममा पनि बसेँ त्यो बस्दा मलाई एउटा के पीडा लाग्थ्यो भने यहाँ गर्नुपर्ने काम बिर्सेर उहाँहरू वहाँ धाउनु भएको छ र त्यतिखेर मैले उहाँहरूलाई चाहिँ होइन तपाईँहरू केही गल्ती गर्दै हुनुहुन्छ है मैले एउटा प्रोग्रामबाट फर्केर उहाँहरूसँग एउटा इन्ट्राक्सन नेपाली मेसीमै थियो त्यतिखेर मलाई याद छ फर्केर रुम आएपछि चाहिँ मैले लेखेको थिएँ त्यही परिवेशमा चाहिँ मैले लेखेको थिएँ त्यतिखेर
प्रवेशजी मैले अघिको प्रसङ्गलाई फेरि जोडेँ यहाँ जस्तो तपाईँले अघि भन्नुभयो म त्यहाँ हुँदाखेरि चाहिँ मेरो म आफ्नो कविता कुन स्तरमा रहेछ भन्ने जाँच्न पनि सक्दिनँ थिएँ अब मैले सम्भवतः जाँच्न सक्छु काठमाडौँ आइसकेको छु भन्नुभएको छ त्यहाँ हुँदाखेरिको जस्तै त्यहाँ चाहिँ तपाईँहरूको यही सिए साथीहरू नै भेला हुने र एउटा कार्यक्रम गर्ने औपचारिकता दिने मात्रै भयो कविता पढ्ने गर्ने भयो नेपालका कार्यक्रमहरूमा चाहिँ सहभागी हुनुभएको छ कि छैन बिचमा आउँदा अथवा अहिले आइसकेपछि त्यस्तो मौका मिलेको छ कि छैन
मैले पछिल्लो पाँच वर्षमा म कहिले पनि सहभागी हुने मौका पाइनँ मैले एघार क्लास कक्षा पढ्दाखेरि चाहिँ लुम्बिनी अञ्चल स्थित एउटा कविता प्रतियोगिता थियो उहाँले नाम चाहिँ राष्ट्रिय कवि सम्मेलन दिनुभएको थियो त्यसमा मैले एउटा कविता आफै लेखेर मेहनत गर्दै एघार क्लास मैले प्रथम भएको थिएँ
त्यो चाहिँ पहिले सिए पढ्न
पहिले एघार क्लास र त्यस पछाडि पाँच वर्ष भनेको मेरो लागि सायद लिटरेचर मैले आफ्नो उहाँ बसेर लेखेँ तर यहाँनिर कुनै पनि कहिले पनि म इन्ट्राक्सन गर्न पाइनँ
तपाईँ इन्ट्राक्सन गर्न चाहिँ इच्छुक हुनुहुन्छ र अब प्रवेश गर्नुभएको छ मतलब नामै पनि प्रवेश भयो काठमाडौँ प्रवेश गर्नुभएको छ र तपाईँ चाहिँ यता अब कार्यक्रमहरूमा सहभागी हुनुहुन्छ कसैले चाहिँ सम्पर्क गर्न चाह्यो भने पनि सक्ने भयो तपाईँलाई अर्को कविता कुन सुनाउनुहुन्छ अब
एउटा लोकतन्त्र भन्ने शीर्षकमा लेखेको छु एउटा सिम्पल मैले पहिले लेखेको एउटा लोकतन्त्र लगभग एक दशक पहिले उत्साहको भारी बोकेर गलछेराबाट तारी झर्दै गर्दा तारीबाट घाँसको भारी बोकेर उक्लँदै गरेका एकजना बाजेले सोधे, बाबु लोकतन्त्र के हो? तर विडम्बना उनलाई दिने जवाफ मसँग थिएन। केही समयमै बाबु बाजेर नबुझेको क्रान्ति सुरु भयो। गाउँमा पर्चा बाँडिए, एक घर एक व्यक्ति उर्दी जारी भयो। कम्मरमा खाजाको लागि कनिकाको पोको बोकेर बजीलाई थुम्थुमाउँदै बाजे सदरमुकाम लागे। सदरमुकाममा अरूले जे गरे उनले पनि त्यही गरे। पुलिसतिर ढुङ्गा फाले, लोकतन्त्र जिन्दाबादको नारा लगाए, भिडमा कसैलाई सोद्धै थिए रे, बाबु लोकतन्त्र भनेको के हो? उनले जवाफ दिन नपाउँदै खै कताबाट गोली चल्यो, ऊ भुइँमा लड्यो। बाजेले कुरा बुझे, लोकतन्त्र कसैलाई सोध्नै हुँदो रहेनछ। उनका रगतको टाटा बोकेर बाजे घर फर्किए। बजे आँसुले मजुत्र रुजाएर बसेकी थिइन्। बाजेलाई देख्न साथ उज्यालो मुख लगाएर सोधिन्, बुढा ल्यायो त लोकतन्त्र? बाजे सशङ्कित बने, दायाँ बायाँ हेरे र उनलाई सम्झाए, लोकतन्त्रको हालखबर सोध्नुहुन्न बुढी, कमसेकम हाम्रो त सोध्नै हुन्न। लोकतन्त्र आउँछ र पेटभरि खाउँला भनेर बसेकी बजै बाजेको रित्तो हात देखेर फेरि निराश भइन्। घरमा उही पुरानो सिस्नोको फाँडो पाक्न थाल्यो। आज वर्षौँ बिते, म उसै गरी उही बाटो झर्दैछु। बाजे फाटेको टोपी र मैलो दौरामा पिँढीमा बसेका छन्। बजै धेरै दिनदेखि नबोलेको चिसो चुलोमा बल्ल बल्ल आगो फुक्दैछिन्। घर भत्किन थालेको छ। छानामा एकतान्द्रो खर पर्न नपाएको धेरै वर्ष भयो। बाजेलाई घाँस काट्नु छैन, भएको जाय जेथा साउले लग्यो। बाटोमा कसैले चिच्याउने गरी सुनायो, लोकतन्त्र जिन्दाबाद। बाजेले पुलुक्क मतिर हेरे, काँपेको स्वरले फेरि सोधे, बाबु यो लोकतन्त्र के हो? तर विडम्बना उनलाई दिने जवाफ आज पनि मसँग थिएन।
यसको शीर्षक के हो रे? बडा मिठो कविता सुनाउनु भयो।
यो मैले लोकतन्त्र शीर्षकको
लोकतन्त्र शीर्षकमा थियो। अब हामीसँग जम्मा एउटा कविता वाचन गर्ने समय छ प्रवेशजी, तपाईँ त्यही अनुसारको तयारी गर्नुहोला। हामी एउटा कविता सुन्छौँ। यहाँबाट अरू पनि कति विद्यार्थीहरू वर्षै पछि भारतको लक्ष्मीनगरमा चार्टर एकाउन्टेन्ट पढ्नको लागि भनेर धाइरहनुहुन्छ, धाउने क्रम जारी छ। तपाईँ त अब 5 वर्षको भुक्तभोग गरेर आइसक्नुभयो, इन्जिनियर बन्न हिँड्नुभएको प्रवेश आचार्य होइन, अब करिब करिब सिए बनिसक्नुभयो चार्टर एकाउन्टेन्ट। तपाईँको आफ्नो अनुभवलाई हेर्दै अब जाने विद्यार्थी साथीहरूलाई, सिए साथी सिए बन्न खोज्नेहरूलाई चाहिँ के भन्नुहुन्छ त?
मैले आफूले 5 वर्ष त्यहाँ बसेर जुन भोगेँ, त्यहाँ बसेर मैले जुन सिकेँ, मैले डिग्रीभन्दा पनि केही गर्नुपर्छ भन्ने एउटा हिम्मत सिकेँ। नेपाल सानो छैन, नेपालमा सम्भावना अथाह छ। जति बिग्रनु बिग्रिसक्यो, अब बिग्रने ठाउँ छैन, अब बन्ने मात्रै ठाउँ छ। जानुपर्छ, पढ्नुपर्छ, सिक्नुपर्छ, किनकि विश्व हाम्रो लागि हो, तर फर्कनुपर्छ।
सिकेपछि आफ्नै देशमा
आउनुपर्छ।
यो त अब जानेहरूलाई मात्रै होइन, गएकाहरूलाई पनि काम लाग्ने भयो, र इन्डिया मात्रै होइन विश्वको कुनै पनि कुनामा जानेहरूलाई काम लाग्ने भयो। हुन्छ प्रवेशजी, अब अर्को एउटा कविता सुनाऊ, त्यसपछि हामी बिदा माग्छौँ।
मैले यो 2008 लेखेको रहेछु, बुझल बसेर भूत शीर्षकमा। त्यतिखेर मैले छोटो कविता छ, मैले सायद त्यो बेलाको माहौललाई चाहिँ मैले समेटेको हुँ जस्तो लाग्छ मलाई। भूत काठमाडौँका गल्ली गल्लीहरूमा, देशका बस्ती बस्तीहरूमा भयानक र डरलाग्दो आकृति बोकेर अझै तर्साउँछ भूत अर्थात् सामन्तको। शिवपुरीबाट मानव नलिहारको शङ्ख पुग्छ, नागार्जुनबाट षड्यन्त्रको झ्याली चुड्छ। विभिन्न आकृति र स्वरूपहरूमा सिंहदरबारबाटै झस्काउँछ, बालुवाटारबाटै तर्साउँछ। अझ अदृश्य बन्दै फाइदा उठाउँछ कमजोर मनको, कायदा उठाउँछ निर्दोष जनको। ओ झाँक्री तिमी लास उठायौ तर भूत बाँकी छ, तिमी बदमास उठायौ तर करतूत बाँकी छ। त्यसैले त घुम्छ नाङ्गो नाच देखाउँदै विधवाका सिउँदहरूमा, टुहुराका शिरहरूमा छाया बनेर भूत अर्थात् आतंकको। धन्यवाद।
बडा रमाइलो अन्तिम कविता पनि सुनियो। प्रवेश आचार्य अर्घाखाँची उहाँको घर र दिल्लीबाट चार्टर एकाउन्टेन्ट सकेर अहिले काठमाडौँ आउनुभएको, भर्खर भर्खरै आइपुग्नु भएको, अब काठमाडौँमै रहनुहुन्छ भन्ने कुरा आजको कार्यक्रमबाट हामीले जान्यौँ। तपाईँलाई कार्यक्रम सुनिसकेपछि अब तपाईँ त साहित्य कार्यक्रममा जान पनि रुचि गर्नुहुँदो रहेछ होइन, कसैले सम्पर्क गर्न खोज्नुभयो भने तपाईँलाई कसरी सम्पर्क गर्न सकिन्छ?
एक त म फेसबुकमै छु, प्रवेश अन्डरस्कोर आचार्य @hotmail.com, अथवा मेरो फोन इन्डियाको फोन नम्बर छ 9188000 195175 तपाईँ त्यो हाल्नुभयो भने फेसबुकमा आउँछु र त्योभन्दा पनि मेरो आफ्नो ब्लग छ www.acharyaprawesh.com.np
र मेरोबाट पनि तपाईँलाई सम्पर्क गर्न
सकिन्छ र मेरो पर्सनल फोन नम्बर पनि मेरो 98471226334
काठमाडौँमा त्यो नम्बर छ
तपाईँको नम्बर मसँग छ र म काठमाडौँभित्रको जो जो साहित्यिक साथीहरू हुनुहुन्छ साहित्यिक ग्रुपहरू छ म उहाँहरूसँग पनि एउटा इन्ट्राक्सनमा रहन चाहन्छु ताकि एउटा लेखनी अझै माझियोस् उहाँहरूसँगको इन्ट्राक्सन चाहिँ एउटा फ्रुटफुल रहोस् भन्ने चाहिँ मेरो काम हुन्छ
तपाईँको साहित्यिक गतिविधि अझ राम्रोसँग अगाडि बढुन् अझ धेरै कविताहरू चाहिँ नेपाली साहित्य जगतले पाओस् तपाईँलाई हार्दिक शुभकामना प्रवेश जी हस् हाम्रो कार्यक्रममा आउनुभयो धन्यवाद
धेरै धेरै धन्यवाद मलाई पनि यो अवसर काठमाडौँ छिर्दा छिर्दै प्रदान गर्नुभएकोमा अचित दाईलाई पनि मेरो हार्दिक आभार
मैले लामो समयदेखि सामाजिक सञ्जालबाट अथवा एकाधपटक हामीहरू फोनमा कुरा भएको थियो होला त्यो माध्यमबाट मात्र चिनेको कवि व्यक्तित्व प्रवेश आचार्य उहाँको फेसबुककै कविता देखेर नै यो कार्यक्रममा निम्ता गरेको थिएँ यो कविता वाचन र उहाँसँगको कुराकानी सँगसँगै आजको कार्यक्रमबाट हामी बिदा हुन्छौँ अर्को एकल कविता वाचनमा अर्का कविका साथ अर्को साता फेरि उपस्थित हुने नै छौँ तबसम्मको लागि प्राविधिक साथीहरू दिनेश निरोला र सशिन्द्र गौतमसँगै म अच्युत घिमिरे बिदा हुन्छु नमस्कार शुभरात्रि
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन।